यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी आर्थिक वर्ष 2080-81 लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत। अर्थतन्त्रको पुनरुत्थानका लागि राज्यका सबै तहमा सुशासनको प्रत्याभूति र सामाजिक न्याय सुनिश्चित गरिने। आगामी वर्षको बजेटमा राष्ट्रिय गौरव तथा रणनीतिक महत्वका आयोजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा उल्लेख। सरकारको नीति तथा कार्यक्रमबारे भोलिदेखि जेठ 11 गतेसम्म संसदको दुवै सदनमा छलफल हुने। नीति तथा कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिक्रिया। जेठ 15 गते गणतन्त्र दिवस भव्यताका साथ मनाउने सरकारको निर्णय र भारत सरकारद्वारा 2000 दरका नोट चलन चल्तीबाट हटाउने घोषणा।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा हिजो सरकारको आगामी आर्थिक वर्ष 2080-81 वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले सरकारले लिएका नीति तथा पहलका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताउनुभयो। राष्ट्रपति पौडेलले सामाजिक सुरक्षाको दायरा बढ़दै गएको, राजस्व चुहावट नियन्त्रण हुँदै गएको, सार्वजनिक सेवा प्रवाहमा सुधार हुँदै गएको र भ्रष्टाचार नियन्त्रणमा सरकार र जनता एकै ठाउँमा उभिनुले लोकतन्त्रप्रति जनताको भरोसा बढ़ेको बताउनुभयो।
सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणाम स्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ। सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धिहरू उत्साहजनक छन्। आर्थिक परिसूचक सकारात्मक हुँदै गएका छन्। अर्थतन्त्र स्वाभाविक लयमा फर्किन थालेसँगै राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखा परेको छ। डिप्रेसन आप्रवाह बढेको छ। विदेशी मुद्रा संचिति बढेको छ। ब्याङ्क ब्याज दरमा तुलनात्मक सुधार भएको छ। विदेशमा रहेका लाखौं नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया शुरू भएको छ। राजस्व चुहावटलाई कडाईका साथ नियन्त्रण गर्न र डिप्रेसनलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ।
लगानी र उत्पादनमा वृद्धि गरी अर्थतन्त्रको सुदृढीकरणमा सरकारको सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्ने बताउनुहुँदै राष्ट्रपति पौडेलले अर्थतन्त्रको पुनरुत्थानका लागि राज्यका सबै तहमा सुशासनको प्रत्याभूतिसहित विकास निर्माणका कामलाई तीव्रता दिन र सेवा प्रवाहमा सरलीकरण गरी सामाजिक न्याय सुनिश्चित गर्न सरकार पूर्ण सामर्थ्यका साथ लागिरहेको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्चमा वृद्धि, उत्पादन र रोजगारी वृद्धि तथा अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधान गरी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्नु सरकारका प्रमुख नीतिगत प्राथमिकता हुने उल्लेख गर्नुभयो।
संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, उत्पादन र रोजगारी वृद्धि, हरित अर्थतन्त्रको विकास, पर्यावरणीय सन्तुलन, आर्थिक सामाजिक विभेदको अन्त्य, गरिबी निवारण, समावेशी विकास, शान्ति प्रक्रियाको तार्किक निष्कर्ष, उनको राष्ट्रिय हितको रक्षा एवं स्वतन्त्र सन्तुलित राष्ट्र नीतिको अवलम्बन सरकारका प्रमुख नीतिगत प्राथमिकता हुनेछन्। सरकारका वार्षिक नीति, कार्यक्रम तथा बजेट यिनै प्राथमिकतामा परिलक्षित हुनेछन्। प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयनमा मानव विकास सूचकाङ्कमा पछि परेका कर्णाली प्रदेश, हुनु पश्चिम प्रदेश, मध्य प्रदेश प्रदेशलाई विशेष प्राथमिकतामा राखी तदन रूप स्रोत साधन परिचालित गरिनेछ। तीन तहका सरकार बीच कार्यात्मक अन्तर सम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपन अन्त्य गरिनेछ। कार्य विस्तृतिकरण प्रतिवेदनको पुनरावलोकन गरिनेछ। राष्ट्रिय समन्वय परिषद लगायतका संरचनालाई क्रियाशील बनाइनेछ।
राष्ट्रपति पौडेलले अर्थतन्त्रको विकासमा निजी क्षेत्रलाई मुख्य साझेदारका रूपमा लिँदै उत्पादन र रोजगारीका अवसर वृद्धि गरिने तथा विदेशी लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गरिने बताउनुभयो। असान्दर्भिक भएका, काममा दोहोरोपना भएका र उद्देश्य अनुसार सञ्चालनमा आउन नसकेका सरकारी संस्थान, समिति तथा कोषहरू एक आपसमा गाभ्न वा खारेज गर्न आवश्यक कानूनी प्रबन्ध गर्ने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले विकास निर्माणका आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न प्राथमिकता दिइने बताउनुभयो। राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा तयारी पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गरिने र राष्ट्रिय गौरव तथा रणनीतिक महत्वका आयोजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताउनुभयो।
विकास आयोजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिनेछ। आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ। राष्ट्रिय गौरवका रूपान्तरणकारी आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिइनेछ। आयोजना वर्गीकरण निर्देशिका बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिनेछ। मध्यमकालीन खर्च संरचना र परियोजना ब्याङ्कलाई तिनै तहमा संस्थागत गरिनेछ। विकास आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कनलाई नतिजामूलक बनाइनेछ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने, गुणस्तरीय बीउ बिजनमा देशलाई क्रमशः आत्मनिर्भर बनाउने, रैथाने बाली तथा नस्लको संरक्षणमा स्थानीय समुदायलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले कृषि उत्पादन बढ़ाउन सरकारले प्रांगारिक तथा जैविक मलको प्रयोगमा जोड़ दिने, समयमै रासायनिक मल तथा बीउ उपलब्ध गराउने, बाली लगाउनु अगाडि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने तथा कृषि बीमाको दायरा विस्तार गर्न जोड़ दिइने बताउनुभयो। पर्यटन क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले विक्रम सम्वत 2080 दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने, पोखरा तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न मुलुकसँग हवाई सम्झौता गर्ने तथा विमानस्थलहरूको स्तर उन्नति गरी हवाई सेवालाई सुरक्षित बनाउन जोड़ दिइने बताउनुभयो। राष्ट्रपति पौडेलले संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न, विपन्न परिवारलाई सुक्खायाममा 30 र वर्षाको समयमा 50 युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराउने कुरा उल्लेख छ। विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउने, न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तह मार्फत लघु बीमाको दायरामा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसअघि राष्ट्रपतिलाई संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गर्नुभएको थियो। नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतल निवासबाट संघीय संसद भवन जाँदा विगतमा जस्तो सड़क खाली गराइएको थिएन। राष्ट्रपतिले आवागमन सरल ढंगले गर्ने चाहना राख्नु भएपछि सोही अनुरूप मिलाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। त्यसअघि हिजै बसेको मन्त्री परिषदको बैठकले सरकारको आगामी आर्थिक वर्ष 2080-81 नीति तथा कार्यक्रम पारित गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। नेकपा एमाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई कर्मकाण्डीको संज्ञा दिएको छ। संघीय संसदको संयुक्त बैठकपछि संघीय संसद भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम केवल औपचारिकता मात्र भएको बताउनुभयो। संसद भवनमै पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमले विद्यमान आर्थिक र सामाजिक चुनौतीलाई सम्बोधन गर्न नसकेको बताउनुभयो। त्यसै गरी प्रतिपक्षमा रहेको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले आर्थिक अवस्था सम्बोधन हुने गरी नीति तथा कार्यक्रम नआएको प्रतिक्रिया दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सदनमा नीति र कार्यक्रमबारे आफूहरू गनीभूत छलफलमा सहभागी हुने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रम ल्याउनु नयाँ कुरा नभएको भन्नुहुँदै त्यसलाई लागू गर्नु प्रमुख हुने बताउनुभयो। उहाँले कार्यक्रम लागू गराउनेतर्फ आफूहरूको ध्यान केन्द्रित हुने उल्लेख गर्नुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजो बसेको छुट्टा छुट्टै दोस्रो बैठकले सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। प्रतिनिधि सभाको बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि छलफल गर्न भोलिदेखि 11 गतेसम्मका लागि समय तोक्नु भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभाको बैठकको अन्त्यमा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले सरकारको नीति तथा कार्यक्रममाथि भोलिदेखि 9 गतेसम्म छलफल हुने र 9 गते नै प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय गरिएको सदनलाई जानकारी गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि आइतबार दिउँसो 1 बजे बस्ने कार्यक्रम छ। सरकारले राष्ट्रिय सभामा विचाराधीन रहेको कोविड 19 संकट व्यवस्थापन विधेयक 2078 फिर्ता लिएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन कोविड 19 संकट व्यवस्थापन विधेयक 2078 फिर्ता लिन राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको हिजोको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत पनि गरेको छ। सरकारले यही जेठ 15 गते गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको गणतन्त्र दिवस 2080 मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुसार गणतन्त्र दिवसलाई भव्य र सभ्य बनाउन मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। मूल समारोह समितिले विभिन्न उपसमिति पनि गठन गरेको छ। प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले संघीयता सहितको संविधानको प्रभावकारी र पूर्ण कार्यान्वयनमा सबैले जोड़ दिनुपर्ने बताउनु भएको छ। वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवालीद्वारा लिखित नेपालीको संविधानको व्याख्या भाग 1 र 2 पुस्तक सार्वजनिक गर्न हिजो आयोजित कार्यक्रममा प्रथम राष्ट्रपति यादवले वरिष्ठ अधिवक्ता गेवालीको पुस्तक देशमा कानूनको शासन कायम हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनुभयो। कार्यक्रममा महान्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेलले पुस्तक संविधानको अध्ययन र संविधान निर्माणका क्रममा भएको संविधानको मर्म संघीयताका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो। वरिष्ठ अधिवक्ताहरू पूर्णमान साक्य शम्भु थापा राधेश्याम अधिकारी र नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले पुस्तक उपयोगी र ऐतिहासिक दस्तावेजका रूपमा रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अस्पतालहरूलाई दैनिक रूपमा शैया उपलब्ध छ वा छैन भन्ने विषयको जानकारी अनिवार्य रूपमा वेबसाइट मार्फत उपलब्ध गराउन निर्देशन दिएको बताउनु भएको छ। मन्त्रालयमा हिजो पत्रकार सम्मेलनको आयोजना गर्नुभई मन्त्री बस्नेतले संघीय अस्पतालले सामान्य र आकस्मिक शैयामा भर्ना भएका र रिक्त शैयाको संख्या वेबसाइटमा दैनिक रूपमा अध्यावधि गर्न निर्देशन दिइएको बताउनुभयो। अस्पतालमा घुइँचो व्यवस्थापन र सहजीकरणका लागि संघीय अस्पतालमा बहिरंग सेवामा अनलाइन टिकटको व्यवस्था 15 दिनभित्रै गर्न निर्देश गरिएको पनि उहाँले बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले कमिशन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म मुलुकको विकास र समृद्धिले सार्थकता पाउन नसक्ने बताउनु भएको छ। गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग हिजो भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिको तगारो कमिशन र भ्रष्टाचार भएको बताउनुभयो। उहाँले कमिशन र भ्रष्टाचारलाई नियन्त्रण गरी मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढ़ाउन सरकारले पछिल्ला दिनहरूमा कामहरू गरिरहेको र त्यसका नतिजाहरू सकारात्मक देखिँदै गएको बताउनुभयो। गृहमन्त्री श्रेष्ठले आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेश पठाएर पैसा कमाउने धन्दा सामान्य ठगी नभई संगठित अपराध भएको बताउनुहुँदै सोही अनुरूप कार्यवाही प्रक्रिया अघि बढ़िरहेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुंग्याउन 11 सदस्यीय उपसमिति गठन गरेको छ। समितिका ज्येष्ठ सदस्य मंगल प्रसाद गुप्ताले समितिको समय 3 साता रहेको उपसमितिले संयोजक छनौट र कार्यविधि भने आफैले बनाउन सक्ने जानकारी दिनुभयो। सरकारले बिटरब्याज पीड़ितहरूको उजुरी दर्ता गरिरहेको समयमा अहिलेसम्म सबैभन्दा बढ़ी उजुरी नवलपरासीमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अहिलेसम्म प्राप्त देशभरको तथ्याङ्क हेर्दा सबैभन्दा बढ़ी अनुचित लेनदेनको उजुरी पश्चिम नवलपरासीमा परेको पाइएको छ। सामुदायिक विद्यालयमा वर्षेनी विद्यार्थीहरूको संख्या घट्दै गएको देखिएको छ। विद्यार्थीहरू विद्यालय नआएपछि शिक्षकहरू विद्यार्थी खोज्दै विद्यार्थीका घर दैलोमा जान थालेका छन्। नेपालगंजका प्राथमिक तहका सामुदायिक विद्यालयहरूको अवस्थाबारे नेपालगंज संवाददाता नवीन गिरीको यो रिपोर्ट।
विद्यालयमा पढाइ हुनुपर्ने समयमा नेपालगंज सात रानी तलाव स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकी प्रधान अध्यापक रमा लक्ष्मी मानन्धर ओडा नम्बर आठको घसियारन टोलमा घर दैलो गरिरहेको अवस्थामा भेटिनुभयो। शैक्षिक सत्रकै शुरूआतमा भर्ना भएका विद्यार्थी पनि विद्यालयमा ज्यादै न्यून मात्र उपस्थित हुन थालेपछि मानन्धर शिक्षकहरू सहित घर दैलोमा निस्कनु भएको हो।
हामी यहाँ बच्चालाई घर दैलो गर्न आउनुपर्छ, 11 बजिसक्यो, बच्चाको आमा भाडा मान्न जाने, बाहिर काम गर्ने, बच्चालाई हेर्ने।
ज्यादै न्यून विद्यार्थी हुन थालेपछि गत वर्ष नै नेपालगंज उपमहानगरपालिकाले यो विद्यालयलाई 3 कक्षासम्म झारेको थियो, तर कक्षा घटाउँदा पनि सुधार नआएकाले नजिकैको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा 4 मात्र पढाइ हुने गरी व्यवस्थापन मिलाएर विद्यालय सञ्चालनमा सहज हुने शिक्षकहरू बताउँछन्। शिक्षिका जया लक्ष्मी श्रेष्ठ:
महेन्द्र स्कूल नजिकै भएको हुनाले यहाँ 3 होस् र त्यहाँ चाहिँ नि 4 क्लास होस्।
विद्यार्थीहरू ज्यादै न्यून भएपछि सकभर सबै मिलेर विद्यार्थी बढाउने अभियानमा लाग्ने, तर त्यो सम्भव नभए महेन्द्र माविसँग मर्ज गर्न पहल थाल्ने योजना वडा कार्यालयको छ। वडा नम्बर 7 वडा अध्यक्ष प्रशान्त श्रेष्ठ:
विद्यार्थीको भर्ना धेरै भन्दा धेरै गराम र संख्या धेरै बढाम भनेर मैले उहाँहरूलाई समय दिएको छु। कथम कदाचित अब उहाँहरूले त्यसो गर्न सक्नु भएन, विद्यार्थी संख्या बढेन भने अब अन्तिम विकल्प भनेको त अब विद्यालयलाई विघटन गर्नु नै पर्ला जस्तो पनि सिचुएसन देखिएको छ।
अति विपन्न र सीमान्तकृत समुदायका 60 विद्यार्थी भर्ना भएको यो विद्यालयमा 10-15 मात्र नियमित विद्यालय आउने गरेका छन्। नेपालगंजको मुख्य शहरी क्षेत्रमा रहेका प्राथमिक तहका अन्य विद्यालयहरूको अवस्था पनि यस्तै छ। ती विद्यालयहरूमा भर्ना दर वृद्धि गर्दै शैक्षिक उन्नयनका लागि विशेष चासोका साथ सम्बन्धित सरकारवालाले भूमिका खेल्न जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
तराई मधेसका विभिन्न जिल्लामा वर्षाइत पर्व मनाइएको छ। अटल सौभाग्यको कामना गर्दै व्रत बसेका विवाहित महिलाहरूले वटवृक्ष अर्थात वरको रूख नजिकै जम्मा भई पूजापाठ गरी यो पर्व मनाउने गरिन्छ। वट सावित्री भनिने यो पर्वमा नयाँ नयाँ वस्त्रमा सजिएर औंसीका दिन सावित्रीको कथा वाचन गर्ने र श्रवण गर्ने परम्परा रहेको छ। सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औंसीका दिन इष्टदेव रिझाएर आफ्ना मृत पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा विवाहित महिलाहरूले सोही कामनाका साथ पर्व मनाउने गर्दछन्। नेपाली सेनाले सफा हिमाल अभियान 2023 अन्तर्गत बरूञ्चे हिमाल सफाई अभियान सम्पन्न भएको जनाएको छ। सेनानी समीर बहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको 8 र शेर्पा सहयोगी सहितको टोलीले बरूञ्चे हिमालको आधार शिविरबाट संकलित कुहिने 3,050 किलो फोहोर गत वैशाख 30 एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ। सगरमाथा र लोहोत्से हिमालको सफाई जारी राखिएको पनि सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। यो अभियान विश्व वातावरण दिवसका दिन समापन गरिनेछ। पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्रै पठन पठान गराउन निर्देश गरेको छ। केन्द्रले सूचना जारी गरी पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता दिने उद्देश्यले स्वीकृतिपछि मात्रै पठन पाठनका लागि निर्देश गरेको जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार: भारतको रिजर्भ बैंकले 2,000 दरका नोट चलन चल्तीबाट हटाउने घोषणा गरेको छ। शुक्रबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय बैंकले 2,000 दरका नोटहरू वैध रहने र 30 सन् 2023 बैंकमा जम्मा गरिन सक्ने जनाइएको छ। सर्वसाधारणले आफ्नो बैंक खातामा 2,000 नोट जम्मा गर्न वा जुनसुकै बैंक खातामा गएर नोट साट्न सकिने भारतीय रिजर्भ बैंकले विज्ञप्ति मार्फत जनाएको छ। 2,000 नोट बैंक खातामा जम्मा गर्न कुनै सीमा नतोकिएको बताइएको छ। भारत सरकारको पछिल्लो घोषणालाई लिएर भारतमा मिश्रित प्रतिक्रिया देखिएको छ। सत्तारूढ़ भारतीय जनता पार्टीले पछिल्लो निर्णय देश र जनताको हितमा रहेको बताएको छ भने प्रतिपक्षी कांग्रेस आईले सरकारको असफलताबाट जनताको ध्यान अन्यत्र मोड़ने प्रयास स्वरूप उक्त प्रयास अघि बढ़ाइएको प्रतिक्रिया दिएको छ। म्यानमारमा शक्तिशाली चक्रवात मोखाका कारण मृत्यु हुनेको संख्या 145 नागेको छ। 209 किलोमिटर प्रति घण्टाको वेगमा आएको चक्रवात शताब्दीकै शक्तिशाली भएको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले उल्लेख गरेको छ। मृत्यु हुने अधिकांश राखिन प्रान्तका रहेका पनि बीबीसीले जनाएको छ। आन्तरिक रूपमा विस्थापित भएका अल्पसंख्यक रोहिंगा समुदायका शिविरहरूमा चक्रवातले ठूलो क्षति पुर्याएको छ, जसका कारण मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने बताइएको छ। विश्वका विभिन्न 43 देशका 1 अर्ब बढ़ी मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसंघले उल्लेखेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वमा गरीबी, द्वन्द, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसंख्या विस्थापनका कारण खोप अभियान नराम्ररी प्रभावित भएको पनि उल्लेख गरेको छ। डब्ल्यूएचओका अनुसार 43 देशका 1 अर्ब बढ़ी मानिस हैजाको जोखिममा रहेका छन् र यो संक्रामक रोगसँग जुझ्नका लागि 64 करोड़ अमेरिकी डलर आवश्यक रहेको छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको वार्षिक बैठक जापानको हिरोसिमामा चलिरहेको छ। बैठकमा युक्रेनको विषयमा प्रमुख एजेण्डाका रूपमा छलफल भइरहेको अनुमान गरिएको छ। बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की व्यक्तिगत रूपमा सहभागी हुनुहुने बुझिएको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ़ाउने भएको छ। संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ़ विमानस्थल बनाउने घोषणा गरिएको हो। विगत 29 वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया शुरू भए पनि वातावरणीय विषयलाई लिएर निर्माण प्रक्रियाले गति लिन नसकेको निजगढ़ विमानस्थललाई सरकारले प्राथमिकतामा राखेको छ। निजगढ़ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित 1 खर्ब 20 अर्ब रूपियाँ लाग्ने जनाइएको छ। महालेखा परीक्षक टंकमणि शर्माले संघ प्रदेश र स्थानीय तहमा गरी 1 खर्ब 19 अर्ब 77 करोड़ बढ़ी बेरुजी रहेको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा महालेखा परीक्षक शर्माले संघको 56 अर्ब प्रदेशको 7 अर्ब र स्थानीय तहको 43 अर्ब बेरुजू देखिएको जानकारी दिनुभएको हो। उहाँले संघ प्रदेश स्थानीय तह संगठित संस्था समिति तथा अन्य संस्था समेतको 85 खर्ब बराबरको रकम अडिट गर्दा बेरुजू पाइएको जानकारी दिनुभयो। महालेखा परीक्षक शर्माले महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदन संसद र संसदीय समितिमा छलफल गरी दिइएका सुझाव कार्यान्वयन गरिए मात्रै पनि केही हदसम्म सुधार आउने बताउनुभयो। सार्वजनिक लेखा समितिका सदस्यले महालेखा परीक्षकसँग बेरुजूको मुख्य कारण बारे जानकारी माग गर्दै कर तिर्न जाँदा कमिशन दिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भएको थियो। पछिल्लो 5 वर्षमा नेपालले भूटानसँग 1 खर्ब 26 अर्ब 83 करोड़ 83 लाख 37 हजार रूपियाँ व्यापार घाटा बेहोरेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्ण प्रसाद लम्सालका अनुसार आर्थिक वर्ष 2075-76 चालू आर्थिक वर्ष 2079-80 वैशाख मशान्तसम्ममा काँकडभिट्टा नाका भएर भूटानबाट 1 खर्ब 77 अर्ब 59 करोड़ 75 लाख 40 हजार मूल्य बराबरको माल सामान नेपालमा आयात भएको छ। सोही अवधिमा नेपालबाट भूटान तर्फ निर्यात भने 50 अर्ब 75 करोड़ 92 लाख रूपियाँ मूल्य बराबरको मात्र निर्यात भएको छ। पूर्वी नाका काकडभिट्टाबाट नेपालसँग भूटान र बंगलादेशको व्यापारिक कारोबार हुँदै आएको छ।
अर्जुन श्रेष्ठ अब मौसम। आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बद्रिरही देशको पहाड़ी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मध्य प्रदेशका कतिपय स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.7 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 89%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भने साँझ 6:49 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको आगामी आर्थिक वर्ष 2080-81 नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत। अर्थतन्त्रको पुनरुत्थानका लागि राज्यका सबै तहमा सुशासनको प्रत्याभूति र सामाजिक न्याय सुनिश्चित गरिने। आगामी वर्षको बजेटमा राष्ट्रिय गौरव तथा रणनीतिक महत्वका आयोजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा उल्लेख। सरकारको नीति तथा कार्यक्रमबारे भोलिदेखि संसदको दुवै सदनमा छलफल हुने। नीति तथा कार्यक्रम औपचारिकतामा मात्र सीमित भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिक्रिया। यही जेठ 15 गते गणतन्त्र दिवस भव्यताका साथ मनाउने सरकारको निर्णय र भारत सरकारद्वारा 2000 दरका नोट चलन चल्तीबाट हटाउने घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।